नमस्कार, फ्रिडम चौतारी पडकास्टको 110 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक, लोकतन्त्र विरोधी र मानवाधिकारलाई कुण्ठित गर्ने खालका गतिविधिका साथै वर्तमान शेरबहादुर देउवाको नेतृत्वको सरकारले गर्नुपर्ने कानूनमा सुधार, लोकतन्त्र र मानवाधिकार रक्षाका विषयमा केन्द्रित रहेर छलफल गर्दैछौँ। अघिल्लो नेकपाको नेतृत्वमा रहेको केपी शर्मा ओलीको सरकार अधिनायकवादी र स्वेच्छाचारी भयो भनेर चौतर्फी विरोध भयो। सो सरकारले संविधानको भावना र अक्षर अनुसार काम नगरी आफू खुसी कानुनहरू निर्माण गरेको, कानुनहरूको दुरुपयोग गरेको र आधारभूत मानवाधिकारलाई नै कुण्ठित गर्ने अनेकौँ काम गरेको थियो। त्यसैले त्यो सरकार आफ्नो अवधि पुरा नगरी बिचैमा असफल हुन पुग्यो। त्यसपछि हाल नेपाली काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। यो सरकारले लोकतन्त्र र नागरिक अधिकारलाई बलियो बनाउन विभिन्न क्षेत्रमा परिवर्तनका सक्रिय पहलहरू गर्नुपर्ने माग भइरहेको छ। सरकारका विभिन्न संयन्त्रहरूको व्यवहार अझै पनि परिवर्तन भइसकेको छैन। पुरानै सरकार जस्तो कतिपय सन्दर्भमा यो सरकारमा पनि स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्ति देखिन थालेको गुनासो आउन थालेको छ। विगतको सरकारले गरेका अलोकतान्त्रिक काम सच्याउनु पर्ने वर्तमान सरकारले पनि सोही बाटो अवलम्बन गर्न खोजेको त होइन भन्दै सेतोपाटी अनलाइनमा 2078 साउन 11 गते साइबर कानुनको दुरुपयोगमा सरकार सचियो शीर्षकमा मैले एउटा लेख लेखेको थिएँ। सो लेखको विषयवस्तुको म यहाँ चर्चा दोहोऱ्याउँदैछु। साथै यही साउन 21 गते वरिष्ठ पत्रकार तारानाथ दाहालले गोर्खापत्रमा लेख्नु भएको लोकतन्त्र सम्वर्धनका लागि प्रतिगामी कानुनमा सुधार शीर्षकको लेख पनि म यहाँ प्रस्तुत गर्न गइरहेको छु। फ्रिडम चौतारी पडकास्टको 110 अङ्कमा सुरु गरौँ साइबर कानुनको दुरुपयोगमा सरकार सचियोस् भन्ने हाम्रो निकै पुरानो आग्रह र वकालतका सम्बन्धमा माथि चर्चा गरिएको लेखले समेटिएका विषयहरू। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतालाई आत्मसात गरी आफ्ना संविधानमा वाक स्वतन्त्रताको सुनिश्चितता गरेको पाइन्छ। अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाएर लोकतन्त्र र सभ्य समाजको परिकल्पना गर्नु भनेको हलो अड्काएर गोरु छुट्ने प्रवृत्ति मात्रै हो। नेपालमा पनि संविधान त अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई प्राथमिकताका साथ स्वीकार गरिएको छ। सबै स्वतन्त्रताहरूको मूलधार नै अभिव्यक्ति स्वतन्त्रता हो भन्दा फरक पर्दैन। सत्ता चलाउनेको दृष्टिकोण, व्यवहारका साथै कतिपय कानुनहरूको दुरुपयोगका कारण नेपालमा अभिव्यक्ति स्वतन्त्रताको कार्यान्वयनको अवस्था भने नाजुक छ। सोही विषयको पछिल्लो उदाहरण हो सोमप्रसाद घिमिरे पक्राउ प्रकरण। केही समय अघि राष्ट्रपति र प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो अपलोड गरेको विषयलाई लिएर प्रहरीले झापा मेचीनगरका घिमिरेलाई पक्राउ गरी काठमाडौँको साइबर ब्युरो ल्याएको थियो। उनी एक पात्र मात्रै हुन्। व्यङ्ग्य कार्टुन चित्र र अभिव्यक्ति दिएकै कारण पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मको नागरिकले हिरासत भोग्नु परेको छ। राष्ट्रपति र प्रधानमन्त्रीको फेसबुकमा फोटो एडिट गरी टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको भन्दै घिमिरेलाई काठमाडौँ जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी अनुसन्धानको लागि भन्दै प्रहरीले हिरासतमा राखेको थियो। राणाकालीन समयदेखि राजाको पालासम्म धेरै नागरिकले आफ्नो अभिव्यक्तिलाई दबाएर राख्नु परेको थियो। सत्तासीनको विरुद्ध आँट गरेर बोल्नेले राजद्रोहको मुद्दा खेप्दै हिरासत बस्नु पर्थ्यो। शासकको दबाबमा धेरै नागरिकले स्वतन्त्र भएर बोल्न हिँड्न पाउने अवस्था थिएन। त्यस्तै थुनिएर राखेका अभिव्यक्तिहरू थ्याग्न नसकेर 2062-63 जनआन्दोलन मार्फत स्वतन्त्रताको माग गर्दै राजाका विरुद्ध विस्फोट भयो। त्यसपछि स्वतन्त्रताको नाममा राज्यमा लामो सङ्घर्ष र धेरैको बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रात्मक देशमा स्वस्फूर्त आफ्नो विचार अभिव्यक्ति राख्न पाउने भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा व्यवस्था गरियो। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि अभिव्यक्ति स्वतन्त्रतामाथि पटक पटक डन्डा चलाउने काम गर्यो। राष्ट्रपतिको विषयमा अभिव्यक्ति दिएकै कारण एमाले नेत्री रामकुमारी झाँक्री पक्राउ परिन्। उनलाई राज्यद्रोहको मुद्दा चलाउनेसम्ममा सरकार लाग्यो। तर तत्कालीन ओली सरकार आफू सचिनुभन्दा आफ्नो कमजोरीप्रति औँला उठाउने, सरकार सञ्चालकको आलोचना गर्ने जो कोहीलाई पक्राउ गर्दै थुन्ने कुबाटोमा लागेको थियो। अहिले व्यङ्ग्य मार्फत टिकटक बनाएकै आधारमा एउटा व्यक्तिलाई पक्राउ गरी साइबर कानुन लगाउनुले कतै वर्तमान देउवा सरकार पनि ओली सरकार जस्तै कुबाटोमा लागेको त होइन भन्ने प्रश्न उठ्न थालिसकेको छ। प्रतिपक्षमा हुँदा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको कुरा ओकल्ने र सत्तामा पुगेपछि व्यङ्ग्य गर्ने, नागरिकलाई हिरासतमा पठाउने जस्ता गतिविधिले देउवा सरकार पनि ओली सरकारकै निरन्तरता त होइन भन्नेसम्मका प्रश्नले यति बेला सामाजिक सञ्जाल तातेको छ। प्रहरीले सत्ता खुसी बनाउनकै लागि सार्वजनिक पद धारण गरी राज्य संयन्त्रको उपल्लो तहबाट अवकाश प्राप्त विशिष्ट व्यक्ति तथा राज्यको काम कारवाहीको विरुद्ध अभिव्यक्ति राखेकै भरमा जो कोहीलाई पक्राउ गरी आलोचना दबाउने काम गर्ने गरेको छ। यसअघिको सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याएर जसरी नागरिकको आवाज बन्द गराउने कार्यमा लागेको थियो, सो विषयमा वर्तमान सरकार गम्भीर बन्नुपर्दछ। नागरिकको अधिकारको संरक्षण र पालक बन्नुपर्दछ। सार्वजनिक पद धारण गर्ने व्यक्ति तथा राज्यका कुनै संस्थाको बारेमा आफ्नो धारणा राखेकै आधारमा कसैलाई पक्राउ गरिनु लोकतान्त्रिक व्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको ठाडो हस्तक्षेप हो। आलोचना सहन नसक्ने राज्यले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि हत्कडी लगाएर मौलिक हकको धज्जी उडाउन पाउँदैन। राज्य सञ्चालकमा आलोचना सहन सक्ने क्षमता हुनुपर्छ, बनाउनुपर्छ। लोकतान्त्रिक मुलुकमा राज्यको काम कारवाहीको बारेमा प्रश्न उठाउनु र कुनै सार्वजनिक धारणा बनाउनु, व्यङ्ग्य गर्नु, कार्टुन कोर्नु, चित्र बनाउनु, अभिव्यक्ति दिनु नागरिकको अधिकारको कुरा हो। नेपालको संविधानले निर्दिष्ट गरेको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचन पार्न र राज्यमाथिको आलोचना दबाउन राज्यले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु हुँदैन। नेपालको संविधान 2072 धारा 17 समेत यो अधिकारको सुनिश्चितता गरिएको छ, जुन आफैमा ऐतिहासिक उपलब्धि हो। तर व्यावहारिक रूपमा भने नेपालको संविधानको मर्म विश्वव्यापी मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको मान्यता विपरीत प्रहरीले कानुनको मर्मलाई गम्भीरतापूर्वक नलिई यसैलाई अस्त्र बनाएर व्यक्ति पक्राउ गरिरहेको स्थिति छ, जुन कार्य बन्द गरिनुपर्छ। नागरिकको अभिव्यक्तिलाई कुण्ठित गर्न विद्युतीय कारोबार ऐनको दफा 47 राज्य विरुद्धको कसुर लगायतका कानुनको दुरुपयोग हुने गरेको छ। यस्तो सिलसिला बन्द हुनुपर्छ, गरिनुपर्छ। गाली बेजती सम्बन्धी देवानी कानुन आकर्षित हुने मुद्दामा समेत राज्य विरुद्धको कानुनको दुरुपयोग गर्दै हिरासतमा राखेका उदाहरण धेरै छन्। आलोचना गरेकै आधारमा सामान्य नागरिकदेखि पूर्व सचिव शिक्षकसम्मले हिरासतको कष्ट भोग्नु परेको छ। शक्ति केन्द्र रुझाउनदेखि आफ्नो काम देखाउनसम्ममा प्रहरीले आफू अनुकूल कानुनको प्रयोग गर्ने गरेको छ। यस्तो विषयमा वर्तमान सरकार सजग हुनु आवश्यक छ। सत्ता चलाउने व्यक्तिले नागरिकको हक अधिकारको संरक्षण गर्नुपर्छ, जुन लोकतान्त्रिक संस्कार हो। अहिले सामाजिक सञ्जालमा नागरिकको पहुँच बढ्दो छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल मार्फत आफूलाई लागेको विषयमा लेख्ने, पोस्ट गर्ने तथा सेयर गर्ने धेरै छन्। यसरी सामाजिक सञ्जालमा विभिन्न माध्यमलाई आधार बनाएर आलोचकको मुख बन्द गर्ने कार्य गर्नु कानुनको दुरुपयोग भएको साइबर विज्ञ, कानुनविद तथा मानव अधिकारवादीको दावी छ। फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा लेखेकै कारण वा सरकार र बिआइपीको विरोध गरेकै कारण साइबर अपराधको मुद्दा झेल्नेहरू धेरै छन्। विगतमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू तथा विशिष्ट व्यक्तिको अपमान र मानमर्दन गरिएको, गाली बेजतीका कारण पक्राउ पर्ने र मुद्दा खेप्नेको सङ्ख्या ठुलो थियो, जुन सरकार अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध छ भन्ने स्पष्ट हुन्छ। सरकारले आलोचनात्मक चेतको सम्मान गर्दै आफू सुध्रने बाटोमा लाग्नुपर्दछ। यसअघि साइबर अपराध सम्बन्धी मुद्दामा चर्चित व्यक्ति पूर्व सचिव भीम उपाध्याय, ऱ्यापर भिटेन र पत्रकार दीपक पाठक लगायतका विभिन्न व्यक्तिहरू पक्राउ परेका थिए। उपाध्याय सरकार विरोधी कुरा लेखेकै आधारमा पक्राउ परेका थिए भने भिटेन अश्लील गीत गाएको भन्दै पक्राउ परेका थिए। पत्रकार दीपक पाठक, तत्कालीन सत्तारूढ़ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा जथाभावी टिप्पणी गरेको अभियोगमा पक्राउ परेका थिए, जुन सरकार नागरिकको आवाज सुन्न नसक्ने तत्कालीन समयको ऐना थियो। तत्कालीन ओली सरकारले सामाजिक सञ्जालमा अङ्कुश लगाउने गरी सूचना तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरेको थियो। केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई लिएर सरकारको तीव्र आलोचनाका साथै विरोध भइरहेका बेला निर्देशिका ल्याएर सामाजिक सञ्जाललाई नियन्त्रण गर्न र आलोचना दबाउन खोजेको भन्दै चर्को विवाद भएको थियो, जुन निर्देशिका कार्यान्वयनमा भने आउन पाएन, बिवारिसी अवस्थामै थन्कियो। आलोचना दबाउन नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक हनन गर्दै लोकतन्त्रको मूल्य र मान्यतामाथि नै प्रहार गर्नु भनेको लोकतान्त्रिक संस्कारको उपेक्षा हो। लोकतन्त्रमा विपक्षी वा सत्ता इतरको आलोचनात्मक आवाज सुन्नु अनिवार्य हुन्छ। यस्तो कार्य सभ्य समाजको एउटा आधारशिला हो भने स्वयं सरकारका लागि समेत आत्मसमीक्षाको सुअवसर पनि हो। लोकतान्त्रिक पद्धतिमा आफ्नो विचार र अभिव्यक्ति राख्न पाउने संवैधानिक व्यवस्था हुँदाहुँदै बोल्न पाउने हकलाई निषेध गर्न ऐन कानुनकै दुरुपयोग हुनु भनेको लोकतान्त्रिक विधि र प्रक्रियाको खिल्ली उडाउनु हो। वर्तमान सरकारले यस्ता ऐन कानुनको पुनर्विचार गरी नागरिकको मौलिक हक र स्वतन्त्रताको ग्यारेन्टी गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनु आजको आवश्यकता हो। नागरिकको मौलिक हक संवैधानिक व्यवस्थाको मर्म र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल गर्दै उल्लेखित अवस्थालाई हटाउनु नितान्त जरुरी छ। वास्तविक लोकतन्त्रको सुदृढीकरण र सुन्दर एवं सभ्य समाज निर्माणको यो एउटा महत्त्वपूर्ण आधारशिला हो। साथै यही साउन 21 गते वरिष्ठ पत्रकार तारानाथ दाहालले गोर्खापत्रमा लेख्नुभएको लोकतन्त्र सम्वर्धनका लागि प्रतिगामी कानुनमा सुधार शीर्षकको लेख पनि म यहाँ प्रस्तुत गर्न गइरहेको छु। ओली सरकारको अवधि सामान्य अवस्थाको थिएन। संविधान सभाबाट संविधान जारी भएपछि भएको ऐतिहासिक पहिलो निर्वाचनबाट निर्वाचित सरकार थियो ओली सरकार। त्यसैले यो सरकारको मुख्य दायित्व नै संविधानलाई अभ्यासमा अगाडि बढाउनु थियो। संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणालीलाई व्यवहारमा स्थापित गर्न आवश्यक कानुन र संरचनाहरू खडा गर्नु अनि नयाँ व्यवस्थाको लागि सरकार र मूल्यहरूको आधार तय गर्नु थियो। तर ओली सत्ता ठिक उल्टो बाटोमा अगाडि बढ्यो। लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संसदीय आचरणका विरुद्ध सत्ताको चरम दुरुपयोग भयो। त्यसैले सुरुबाटै यो सरकारलाई अधिनायकवादी बाटोमा अग्रसर हुन थालेको आरोप लागेको थियो। ओली सरकार गठन भएपछि तर्जुमा भएका र जारी भएका ऐनहरू र हाल विचाराधीन रूपमा संसदमा विभिन्न चरणमा रहेका विधेयकहरू अधिकांश संविधानको प्रस्तावना र मौलिक हकहरूलाई खुम्च्याउने र त्यससँग बाजिने गरी बनेका छन्। हुन पनि ओली सत्ताको पहिलो निशाना नै प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार भए। नागरिक समाजको स्पेसलाई खुम्च्याउने र इन्टरनेटको दायरालाई आफू अनुकूल बनाउने हरकतहरू भए। नागरिकका स्वतन्त्रतामाथि अतिक्रमण हुने कयौँ घटनाहरू घटे। प्रहरी र न्याय प्रशासकलाई त्यस्ता स्वतन्त्रतामाथि अङ्कुश लगाउने काममा खटाइयो। त्यसैले विश्वभरि नै ओली सरकारको पहिचान लोकतन्त्र विरुद्धको कम्युनिस्ट शासन पो हो कि भन्ने पर्यो। त्यसैले लोकतान्त्रिक विश्वले ओली सरकारलाई शङ्काको नजरले हेर्यो। फलस्वरूप प्रजातान्त्रिक विश्वले नेपाललाई सहयोग गर्ने काममा वाच एन्ड सीको नीति लियो र देशले प्राप्त गर्नुपर्ने अन्तर्राष्ट्रिय सहयोग प्रतिबद्धता अनुसार आएन। लगानीकर्ताहरू पनि नेपाल आउन हच्किए। पारदर्शिता, उत्तरदायित्व र खुला समाजका मूल्यहरूको प्रवर्धनमा नेपाल पछाडि हटेको अनुभव उनीहरूले गरे। यो विगतलाई वर्तमान सरकारले एउटा नकारात्मक युद्धको रूपमा आत्मसात गरी सुधारका लागि ठोस पहलहरू अगाडि बढाएर नेपालको विश्वसनीयता पुनर्जागृत गर्ने प्रयास गर्न ढिला गर्नुहुँदैन। ओली सरकार गठन भएपछि तर्जुमा भएका र जारी भएका ऐनहरू र हाल विचाराधीन रूपमा संसदमा विभिन्न चरणमा रहेका विधेयकहरू अधिकांश संविधानको प्रस्तावना र मौलिक हकहरूलाई खुम्च्याउने र त्यससँग बाजिने गरी बनेका छन्। खास गरी संविधानको धारा 17 को उपधारा 2 को क ख ग घ ङ र चमा प्रदत्त स्वतन्त्रताका विभिन्न प्रावधानलाई असर पुग्ने गरी विभिन्न ऐनहरू जारी गरेको, विधेयकहरू बनाएको र कतिपय ऐनहरू संशोधन गरेको थियो। विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्घ संस्थाको स्वतन्त्रताका लगायतका प्रावधान विपरीत कानुन तर्जुमा भएको र अधिकांश कानुनहरू सरकारवालाको आम सहभागिता नभएको तथा पारदर्शिताको अभावमा खराब कानुनहरू बनाइएको गुनासो व्यक्त हुँदै आएको छ। तसर्थ ती कानुनहरूको वस्तुगत समीक्षा र मूल्याङ्कन गरी संविधानको भावना र अक्षरहरू एवं लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मान्यता तथा नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय कानुनहरूको प्रावधानसँग तालमेल नभएका कानुनहरू तथा प्रस्तावित कानुनहरूमा सुधारको पहल गर्नु परिवर्तित राजनीतिक सन्दर्भमा अति आवश्यक छ। ओली सरकारको प्रारम्भमा नै कार्यान्वयनमा आएको फौजदारी अपराध संहिताका कतिपय प्रावधान निकै विवादमा आए। हुन त यो संहिता 1 वर्ष अगाडि नै संविधान सभाले पारित गरेको थियो। 1 वर्षपछि कार्यान्वयनमा आउनुको अर्थ त्यस बीचमा सुधार गर्नुपर्ने कतिपय प्रावधान पहिचान गरी सुधार गर्नु थियो। तर ओली सरकारले त्यसको सुधार गरेन। अभिव्यक्ति र प्रेस स्वतन्त्रताको दृष्टिमा सो संहितामा गम्भीर कमजोरीहरू छन् जुन आजसम्म सुधार गर्न विधेयक तर्जुमा भएको छैन। यसको लगत्तै व्यक्तिगत गोपनीयताको संरक्षण सम्बन्धी ऐन आयो जसको विधेयकमाथि संसदमा र समाजमा व्यापक आलोचना र बहस भयो। तथापि त्यसमा अपेक्षित सुधार भएन। त्यसपछिका कयौँ विधेयकहरू अपारदर्शी ढङ्गले संसदमा छिराइए। लोकतन्त्रलाई घात गर्ने किसिमका त्यस्ता विभिन्न प्रस्तावित कानुनहरू संसदमा विवादित रूपमा विचाराधीन नै रहेका छन्। लामो समयदेखि त्यस्तै रवैया प्रदेश र स्थानीय तहसम्म नै विस्तार भयो। कानुन निर्माण प्रक्रिया अधिकतम सहभागितामूलक र पारदर्शी हुन लोकतन्त्रको आधारभूत मान्यता हो। यो मान्यतालाई ओली सत्तामा धज्जी उडाइयो। त्यसैले ओली सरकारलाई प्रतिस्थापना गरेर मात्र अहिलेको राजनीतिक कार्यभार पुरा हुँदैन। ओली युगलाई बदल्न पहल कदमी लिन सक्नुपर्दछ। त्यसका लागि विद्यमान विभिन्न ऐनहरू तथा कानुनहरू, तर्जुमा प्रक्रियामा रहेका विधेयकहरू तथा कतिपय प्रस्तावित विधेयकहरूका मस्यौदाहरूको मूल्याङ्कन गरी संविधान अनुकूल सुधार गर्न आवश्यक सुझाव र सिफारिसका लागि 1 उच्चस्तरीय कार्यदल गठन गरिनुपर्छ। उक्त कार्यदलको सचिवालय नेपाल कानुन आयोगमा रहन सक्छ र सो कार्यदलमा सर्वोच्च अदालतका कुनै पूर्व न्यायाधीश तथा संविधानविदहरू एवं समाजका विभिन्न क्षेत्रका ज्ञाताहरू रहने गरी 5-7 सदस्यीय बनाइनु उपयुक्त हुन्छ। कार्यदललाई 6 महिनाको अवधिभित्र समग्र समीक्षा गरी सुधारको प्रस्तावहरू तयार गर्न सक्दछ। कार्यदलले चरण चरणमा सुझाव प्रतिवेदन पनि दिन सक्दछ। सो प्रतिवेदनका आधारमा कानुन मन्त्रालयले विधेयकहरू सुधार गर्ने तथा आवश्यक संशोधन विधेयकहरू तर्जुमा गरी संसदीय प्रक्रियामा अगाडि बढाउन ढिला गर्नुहुँदैन। कार्यदलले प्रदेश र स्थानीय तहहरूमा बनेका संविधानसँग प्रतिकूल ऐनहरूको पनि समीक्षा गरी सोको सुधारका लागि सुझाव र सिफारिस गर्नुपर्दछ। यस्तो सुधार अभियान आगामी आम निर्वाचन अगाडि नै सम्पन्न हुने गरी पुनस्थापित संसदलाई अधिकतम उपयोग गरिनुपर्दछ। यसबाट संविधान र लोकतन्त्रको संरक्षणका लागि विघटित प्रतिनिधि सभाको पुनस्थापना हुनुको सार्थकता पनि स्थापित हुनेछ। अधिनायकवाद र स्वेच्छाचारी शासनलाई बल पुग्ने गरी बनाइएको कानुनी संरचनाहरूमा शीघ्र सुधारबाट मात्र ओली शासनमा लोकतन्त्र विरुद्ध भएको क्षतिको पूर्ति गर्न सकिन्छ। सरकारको मन्त्रीस्तरीय निर्णयले मात्र लोकतान्त्रिक सुधारका लागि आवश्यक पहल पुग्न नसक्ने हुनाले कानुनहरू मार्फत नै सुधारको विशेष पहल गर्नु यो सरकारको कर्तव्य हुन आएको छ। सुधारका लागि यस प्रकारको सघन पहल नभएमा लोकतन्त्र र संविधानवादमा पुगेको क्षति छिटो पूर्ण सकिँदैन। मिडिया जगत, नागरिक समाज र मानवाधिकार क्षेत्रले बिहोरेको निराशाको अवस्था पनि अन्त्य हुन सक्दैन। तसर्थ यसका लागि सरकारले ऐन, कानुन र नीतिहरूमा भएको प्रतिगमन उल्ट्याउने विशेष सुधार कार्ययोजना अगाडि बढाउनुपर्ने अत्यन्त जरुरी देखिन्छ। लोकतन्त्रमा सुधारको अभियान भनेको नै साधारणतया नीति र कानुनहरूमा सुधार गरी आवश्यक संरचनागत प्रबन्धहरू गर्नु हो। कतिपय सुधारका लागि संविधान नै संशोधन गर्नुपर्ने पनि हुन सक्छ। यसै गरी व्यवस्थाको अभ्यासको क्रममा भएका कमजोरीहरू सुधारको अर्को आधार भनेको स्वतन्त्र न्यायालयको आदेशहरू कार्यान्वयन गर्नु हो अनि अन्य संवैधानिक निकायहरूको विशेष गरी राष्ट्रिय मानवाधिकार आयोग र महालेखा परीक्षकको कार्यालयले गरेका सिफारिसहरूलाई कार्यान्वयन गर्नु हो। नागरिक समाज र प्रेस जगतले दिएका सुझाव र औँल्याएका त्रुटि कमजोरीहरू पुनः नदोहोरिने गरी कदम चाल्नु नै लोकतन्त्रमा निरन्तर सुधारको मान्यतालाई आत्मसात गर्नु हो। तर ओली सरकारको शैली र संस्कारमा त्यस्तो देख्न पाइएन। आफूले बुझेको र भनेको नै अन्तिम सत्य हो भन्ने कुण्ठाग्रस्त मान्यताबाट एकलकाटे शासनमा अगाडि बढेकाले नै त्यो सरकारलाई स्वेच्छाचारी सरकार भनिएको हो। वर्तमान सरकारको त्यो प्रवृत्तिलाई समग्रमा नष्ट गर्न आधारभूत पक्ष नै समीक्षा र सुधारको कार्ययोजना बनाउनु पर्दछ। त्यसमध्ये पहिलो कर्तव्य हो खराब कानुन संरचनाहरूमा व्यापक परिवर्तन, त्यो पनि पारदर्शी र अधिकतम सहभागितामूलक प्रक्रियाबाट सुधारको अभियान अगाडि बढाउन सक्नुपर्छ। वर्तमान सरकार संयुक्त सरकार हो। नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र यसका दुई फरक फरक वैचारिक धारका शक्तिहरू हुन्। लोकतन्त्रमा आधारभूत मान्यता र संस्कारमा यी दुई शक्तिको बीचमा बुझाइमा एकरूपता नहुन सक्छ। यो चुनौतीलाई सहज पन्छाउन र नीतिगत सुधारका लागि आधारभूत समझदारी बनाउन आवश्यक हुन्छ। यसका लागि समाजमा विश्वसनीय व्यक्तिहरू र विषयगत विशेषज्ञहरूको सहयोग र साझेदारीले नै निकै योगदान गर्न सक्छ। त्यसैले सत्तासीन दलका नेताहरू मात्रै बसेर सार्वजनिक मामिलामा सरकारको नीति र कार्यक्रम तय गर्ने शैली अवलम्बन गर्नु हुँदैन। फ्रिडम चौतारी पडकास्टको 110 श्रृङ्खलामा माथि उल्लेखित दुई लेखहरूको चर्चा कस्तो लाग्यो? तपाईँहरूको केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।